नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। साथमा छु म निर्मला ठकुराठी। आज मिति 2081 साल असार महिनाको 4 गते मंगलबार, ज्येष्ठ शुक्ल द्वादशी, तदनुसार जून 18 तारीक सन् 2024, नेपाल सम्वत 1144। कार्यक्रम अखबारमा पहिलो समाचार गोर्खापत्रबाट लिँदैछौ। स्वदेशमै अवसर सृजना गर्न आवश्यक शीर्षकमा गोर्खापत्रले प्रधानमन्त्रीको भनाईलाई मुख्य खबर बनाएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शैक्षिक गुणस्तर वृद्धि गरेर युवा पुस्तालाई स्वदेशमै बस्ने अवसर सृजना गर्नुपर्ने बताउनु भएको छ। कृषि तथा वन विज्ञान विश्वविद्यालयको चौथो दीक्षान्त समारोहलाई हिजो सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले देशभित्रै भविष्य देख्ने सकारात्मक सोचका साथ आफ्नै माटोको सुगन्ध र मातृभूमिको माया सम्झेर आर्जित ज्ञान र सीप नेपालको दिगो विकासमा लगाउनुपर्ने आवश्यकता उल्याउनुभयो। देशभित्र भविष्य देख्ने वातावरण सृजना गर्न शिक्षा र व्यवस्थापनको गुणस्तर अभिवृद्धि गर्नुपर्छ। विश्वविद्यालयबाट प्राप्त ज्ञान सदुपयोग गर्नुहोस्, यसलाई आफ्नै देश विकासमा लगाउनुहोस् उहाँले विद्यार्थीलाई भन्नुभयो। वहाँले प्राविधिक शिक्षा र व्यवस्थापनको गुणस्तर अभिवृद्धिमा विशेष जोड़ दिनुपर्ने धारणा पनि राख्नुभयो। प्राविधिक विश्वविद्यालयले अनुसन्धान मार्फत नवीनतम प्रविधिको विकास गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्ने कार्यमा आफ्नो सम्पूर्ण क्षमता र स्रोत साधन खर्चिनुपर्ने आवश्यकता उल्याउँदै वहाँले आवश्यकता अनुसार कलेज तथा कृषि विज्ञान केन्द्र विस्तार र सबलीकरणका लागि योजना निर्माण गरी त्यसको कार्यान्वयन पनि गर्न सुझाव दिनुभयो। स्वदेशमै अवसर सृजना गर्न आवश्यक प्रधानमन्त्रीको भनाईलाई गोर्खापत्रले मुख्य खबर बनाएको छ। यसै गरी गोर्खापत्रकै अग्रपृष्ठमा राष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपति बीच भेटवार्ता, सहयोग निरन्तर रहने विश्वास शीर्षकमा अर्को समाचार रहेको छ। राष्ट्रपति रामचन्द्र पौडेल र जर्मनीका राष्ट्रपति फ्रैंक वाल्टर स्टाइन मायर बीच जर्मनीको बार्लिन स्थित राष्ट्रपति भवनमा हिजो भेटवार्ता भएको छ। स्विजरल्याण्डको जेनेभामा भएको 112 अन्तर्राष्ट्रिय श्रम सम्मेलनको उच्च स्तरीय कार्यक्रम तथा सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्घाटन सत्रमा सहभागी भएर जर्मनी पुग्नुभएका राष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपति स्टाइन मायर बीच भेटवार्ता भएको हो। जर्मनीका राष्ट्रपतिको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति पौडेल शनिबार राति जर्मनी पुग्नु भएको थियो। भेटवार्ताका अवसरमा राष्ट्रपति पौडेलले नेपालीले जर्मनीसँगको सम्बन्धलाई सदैव उच्च महत्व दिएको र बदलिदो विश्व परिवेशमा यो सम्बन्ध अझ घनिष्ठ हुने विश्वास व्यक्त गर्दै सोसियलिस्ट इन्टरनेशनल तथा प्रोग्रेसिभ एलायन्स जस्ता संस्था सामाजिक न्याय, मानवाधिकार, लोकतन्त्र, कानूनी राज्य तथा स्वतन्त्रता लगायतका लागि विश्व स्तरमा अझ क्रियाशील रहनुपर्छ भन्ने आफूलाई लागेको बताउनु भएको थियो। राष्ट्रपति पौडेलले भन्नुभयो, दिगो शान्ति, स्थायित्व र विकासको राष्ट्रिय आकांक्षा हासिल गर्न नेपाल तल्लीन रहेको छ। नेपालको शान्ति प्रक्रियामा जर्मनीबाट प्राप्त सहयोगका लागि धन्यवाद व्यक्त गर्दछु। नेपालको विकासको पथमा मित्र राष्ट्र जर्मनीको निरन्तर साथ र सहयोग रहनेमा हामी विश्वस्त छौं, उहाँले भन्नुभयो। नेपालले हासिल गरेको राजनैतिक उपलब्धिलाई स्थायित्व दिन आर्थिक विकास गर्नु जरूरी रहेको भन्दै उहाँले अन्तर्राष्ट्रिय समुदाय र जर्मनी लगायतका मित्र राष्ट्रले नेपाललाई प्रदान गरिरहेको सहयोगलाई निरन्तरता दिई नेपालको आर्थिक विकासको आकांक्षा पूरा गर्नमा सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो। राष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपति बीच भेटवार्ता, सहयोग निरन्तर रहने विश्वास, गोर्खापत्रको अग्रपृष्ठको समाचार हो यो। अनुदानका उपकरण गोदाममा बाध्य बिरामी महँगो अस्पतालमा शीर्षकमा कान्तिपुरले मुख्य समाचार छापेको छ। सरकारी बजेट र दात्री निकायको अनुदानबाट खरिद गरी मुलुकका 112 अस्पताल र स्वास्थ्य केन्द्रमा वितरण गरिएका 450 भन्दा बढ़ी स्वास्थ्य उपकरण प्रयोग नै नभई वर्षौंदेखि थन्किएका छन्। स्वास्थ्य सेवा विभागले विभिन्न अस्पतालमा वितरण गरेका भेन्टिलेटर, हेमोडायलिसिस मनिटर, इन्डोस्कोपी, अक्सिजन प्लान्ट, मोबाइल एक्सरे, अटोक्लेप, इन्फ्यूजन पम्प, बेबी वार्मर, पोर्टेबल यूएसजी आईसीयूका सहित गरी 20 थरीका उपकरण प्रयोगविहीन बनेका हुन्। विभागले 2076 देखि 2080 सम्म 7 प्रदेशका प्राथमिक स्वास्थ्य केन्द्र, जिल्ला, प्रदेश र ठूला अस्पतालमा वितरण गरेका स्वास्थ्य उपकरण अलपत्र परेका हुन्। कतै उपकरण थन्किएका छन् भने कतै बिरामीको उपचारमा उपकरण अभाव देखिएको छ। अनुदानका उपकरण गोदाममा बाध्य बिरामी महँगो अस्पतालमा, कान्तिपुरको मुख्य समाचारको शीर्षक हो यो। दश असारभित्र बजेट ल्याउने छठारोमा स्थानीय सरकार, तर 237 पालिका प्रमुख प्रशासकीय विहीन शीर्षकमा नयाँ पत्रिकाको मुख्य समाचार रहेको छ। स्थानीय तहले दश असारभित्र बजेट ल्याउनु पर्ने कानूनी प्रावधान छ। धेरै स्थानीय सरकार अहिले बजेट निर्माणको छठारोमा छन्, तर यही बेला करिब 1/3 स्थानीय तह प्रमुख प्रशासकीय अधिकृत विहीन छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको विवरण अनुसार 753 स्थानीय तहमध्ये 237 अहिले दरबन्दी अनुसार प्रमुख प्रशासकीय अधिकृत रिक्त छन्। प्रमुख प्रशासकीय कर्मचारीको नेतृत्व हो जसले पालिकाको सभा र कार्यपालिकाको सचिवका रूपमा काम गर्छ। प्रमुख प्रशासकीय रिक्त हुँदा पालिकाका निर्णय प्रक्रिया, वार्षिक कार्यक्रम तथा बजेट तर्जुमा, अनुगमन, मूल्यांकन, आर्थिक कारोबार, खरिद लगायतका प्रक्रिया प्रभावित हुन्छन्। तोकिएको पद अनुसारको कर्मचारी खटनपटन नगरिदा स्थानीय तहमा व्यथिति पनि चुलिएर गएको छ। स्थानीय सरकार सञ्चालन ऐन 2074 अनुसार दश असारभित्र पालिकाहरूले बजेट ल्याउनु पर्ने हुन्छ, जसमा प्रमुख प्रशासकीय अधिकृतको महत्वपूर्ण भूमिका हुन्छ। स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको सदस्य सचिव नै प्रमुख प्रशासकीय अधिकृत हुन्छ। त्यस्तै बजेट तथा कार्यक्रम तर्जुमा समितिको सदस्यका रूपमा पनि प्रमुख प्रशासकीय अधिकृतले काम गर्छ। तर अहिले 9 उपमहानगरपालिका, 116 नगरपालिका र 112 गाउँपालिकामा दरबन्दी अनुसार प्रमुख प्रशासकीय रिक्त छन्। महालेखाको ध्यान आकर्षण, प्रमुख प्रशासकीय अधिकृत नहुँदा सेवा प्रवाहमा समस्या, उपशीर्षकमा नयाँ पत्रिका लेख्छ। प्रमुख प्रशासकीय अधिकृतको व्यवस्थापन नहुँदा सेवा प्रवाहमा समस्या देखिएको भन्दै महालेखा परीक्षक कार्यालयले पनि प्रश्न गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले 2079-80 प्रमुख प्रशासकीय अधिकृतको रूपमा 1315 जना कर्मचारीलाई स्थानीय तहमा खटाएको, एउटै कर्मचारीलाई एकै वर्षमा 2 भन्दा बढ़ी स्थानीय तहमा खटाएको र 190 स्थानीय तहमा निमित्तको रूपमा कामकाज गर्न खटाएको छ महालेखाले आफ्नो पछिल्लो प्रतिवेदनमा भनेको छ। राष्ट्रिय विकास समस्या समाधान समितिको 2079-12/3 बैठकबाट प्रदेश र स्थानीय तहमा पर्याप्त जनशक्ति नहुँदा काम गर्न कठिनाई भएकाले प्रदेश तथा स्थानीय तहका लागि संघबाट खटाएका कर्मचारीलाई कम्तीमा 1 वर्ष खटाएको, स्थानीय तहमै रहनुपर्ने व्यवस्था मिलाउने निर्णय भएकोमा सो पालना भएको देखिएन। प्रमुख प्रशासकीय अधिकृतहरूको पटक पटकको सरूवाले सेवा प्रवाहमा असर परेको गुनासो समेत रहेको देखिन्छ। निजामती सेवा ऐन 2049 अनुसार न्यूनतम सेवा अवधिका लागि काम गर्न प्रमुख प्रशासकीय अधिकृत खटाउनु पर्छ। दश असारभित्र बजेट ल्याउने चोटारोमा स्थानीय सरकार, तर 237 पालिका प्रमुख प्रशासकीय विहीन, नयाँ पत्रिकाको मुख्य समाचार हो यो। पहाड़सम्मै अत्याधिक गर्मी शीर्षकमा अन्नपूर्णको मुख्य समाचार रहेको छ। कञ्चनपुरको बेलौरी नगरपालिका 9 गणेश दत्त भट्टले लगाएको 10 बिघाको उखु खेती सर्लक्क सुकेको छ। वैशाख जेठमा पानी लगाउनु नपर्ने स्थान भएकाले उहाँले 10 बिघा मा उखु लगाउनु भएको हो। यस वर्ष हिउँदेखि पानी नै परेन, सर्लक्क 10 बिघाको उखु सुकेको छ। वर्षभरिको आमदानीको स्रोत बन्द हुने अवस्था आइलाग्यो, उहाँले चिन्ता व्यक्त गर्नुभयो। महाकाली सिंचाई दोस्रो चरणको नहरमा पनि पानी नआएपछि उहाँले उखु खेतीमा सिंचाई गर्न पाउनु भएको छैन। बैतडीको दोगडा केदार गाउँपालिकाका अधिकांश ओडाहरूमा खडेरी परेपछि खानेपानीका मुहान सुकेका छन्। 3 दिनपछि खानेपानी भर्ने पालो आउँछ। गर्मी बढेपछि मुहान पनि सुक्न थाले, खानेपानीको पनि हाहाकार भयो। दोगडा केदार गाउँपालिका 7 सग्राम लोहारले भन्नुभयो। तराईका जिल्लाहरूमा मात्र होइन, यस वर्ष पहाड़ी जिल्ला र हिमाली जिल्लाहरूमा पनि गर्मी बढ़ेको छ। पहाड़मा दिउँसो घाम लागे पनि राति सिरक ओढ़ेर सुत्ने गरिन्थ्यो, तर पहाड़मा पनि राति पंखा भइदिए हुन्थ्यो भने झैं लाग्न थालेको स्थानीय बताउँछन्। काठमाण्डु पनि तातियो, 25 वर्ष यताको उच्च तापक्रम उपशीर्षक दिँदै अन्नपूर्ण लेख्छ, तराईको गरी गर्मी काठमाण्डुमा छिर्यो। यस वर्ष काठमाण्डुवासीले सामाजिक सञ्जालमा यही वाक्य पोस्ट गरेका छन्। नगरून् पनि किन, 25 वर्ष यताको सबैभन्दा बढ़ी तापमान महसुस गरेका छन्। त्यसमाथि मनसून भित्रिन ढिलाइ हुँदा उकुस मुकुसको अनुभूति भएको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाकी वरिष्ठ मौसमविद प्रतिभा मानन्धारका अनुसार गत शनिबार काठमाण्डुको अधिकतम तापक्रम 35.3 डिग्री सेल्सियससम्म पुगेको थियो। यो तापक्रम काठमाण्डुमा हालसम्म रेकर्ड गरिएको चौथो उच्च तापमान रहेको छ। पहाड़सम्मै अत्याधिक गर्मी अन्नपूर्णको मुख्य समाचार हो यो। आजदेखि 4 दिने आईडीए बैठक शीर्षकमा कारोबारको मुख्य समाचार रहेको छ। अन्तर्राष्ट्रिय विकास संघ आईडीए को 21 बैठक मंगलबार आजदेखि काठमाण्डुमा शुरू हुँदैछ। विश्व बैंक समूह अन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघको तेस्रो परिपूरण बैठक अर्थात आईडीए 21 बैठक असार 7 सम्म चल्नेछ। यो बैठकले न्यून आय भएका राष्ट्रहरूका लागि सहुलियतपूर्ण वित्तीय स्रोत परिचालन गर्न कस्तो नीति तथा मार्ग दिशा तय गर्ने भन्ने बारे छलफल सहित महत्वपूर्ण निष्कर्ष निकाल्नेछ। बैठकका क्रममा विश्वव्यापी विकास लक्ष्य पूरा गर्न प्रयोग गरिने स्रोतहरूको संकलन र नवीकरण गर्न दाता तथा ऋण लिने राष्ट्र एकै ठाउँमा बसेर छलफल गरी आगामी रणनीति तयार गर्नेछन्। यो बैठकको प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्नुहुनेछ। अर्थ मन्त्रालयका अनुसार बैठकमा 5 दर्जन भन्दा बढ़ी देशका 200 भन्दा धेरै व्यक्ति सहभागी हुँदैछन्। यो बैठक व्यवस्थापनका लागि अर्थ सचिव मधु कुमार मरासिनीको नेतृत्वमा आयोजक समिति र मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख सहसचिव श्रीकृष्ण नेपालको संयोजकत्वमा व्यवस्थापन तथा समन्वय समिति गठन गरिएको छ। आजदेखि 4 दिने आईडीए बैठक कारोबारले मुख्य समाचार बनाएको छ। रेमिट्यान्स पाउने घर परिवार 76.8%, लुम्बिनी सबैभन्दा अघि शीर्षकमा कान्तिपुरले अग्रपृष्ठमा समाचार बनाएको छ। मुलुकमा रहेका 66,60,841 घर परिवार मध्ये करिब 76.8%ले रेमिट्यान्स प्राप्त गर्ने गरेको एक सरकारी अध्ययनले देखाएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले हालै सार्वजनिक गरेको जीवनस्तर सर्वेक्षणले नेपालमा रहेका कुल घर परिवार मध्ये करिब 51,15,526 रेमिट्यान्स प्राप्त गर्दै आएको देखाएको हो। रेमिट्यान्स पाउने घर परिवार 76.8%, लुम्बिनी सबैभन्दा अघि कान्तिपुरले अग्रपृष्ठमा समाचार प्रकाशित गरेको छ। रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउ न।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब पत्र पत्रिकाले छापेका बाँकी प्रसंग। पेट्रोलियममा सिन्डिकेटको झल्को शीर्षकमा गोर्खापत्रको अग्रपृष्ठमा खबर छ। पेट्रोलियम पदार्थको बिक्री वितरण व्यवस्थापन र ढुवानीमा 2 वर्ष अघिसम्म रहेको सिन्डिकेट र काठेलिङको झलको लिने गरी बन्द गराइएका पेट्रोल पम्प खुलेका छन्। नेपाल आयल निगम र नेपाल पेट्रोलियम ट्याङ्कर चालक संघ बीच चार बुधे सहमति भएपछि हिजोदेखि पेट्रोलियम पदार्थको ढुवानी र बिक्री वितरण सुचारू भएको हो। अत्यावश्यक वस्तु सञ्चालन र अत्यावश्यक पदार्थ नियन्त्रण सम्बन्धी कानूनी व्यवस्थालाई चुनौती दिँदै पेट्रोलियम पदार्थको मूल्य घटेकै दिनदेखि चालक संघका नाममा हड़ताल शुरू भएपछि सरकारलाई झस्काएको छ। सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले अत्यावश्यक वस्तुमा कुनै प्रकारको हड़ताल बन्द वा विरोध गरी ढुवानी र वितरण प्रणाली अवरूद्ध गर्न नपाइने कानूनी व्यवस्थालाई चुनौती दिनु गलत भएको प्रश्न पार्नुभयो। पेट्रोलियममा सिन्डिकेटको झल्को गोर्खापत्रको अग्रपृष्ठको समाचार हो यो। दुई दिनदेखि राष्ट्रिय परिचय पत्रको लाइनमा ज्येष्ठ नागरिक शीर्षकमा अन्नपूर्णले अग्रपृष्ठमा खबर छापेको छ। गोर्खाको बारपाक सुलीकोट गाउँपालिका तीन स्वाराका 75 वर्षका सिद्धलाल गुरूङ आइतबार दिनभरि जिल्ला प्रशासन कार्यालयको राष्ट्रिय परिचय पत्र बनाउने फाँट अगाडि लाइनमा उभिनुभयो। 4 बजेतिर पालो आएपछि खुशी हुँदै उहाँले कागज पत्र बुझाउनुभयो, तर उहाँको खुशी धेरै बेर टिकेन। श्रीमतीको नागरिकता नल्याएको भनेर फाँटवालाले फर्काइदिए। साँझ होटलमा बास बस्नु पर्यो। घरमा टेलिफोन गरी उहाँले बिहानको गाड़ीमा नागरिकता मगाउनुभयो। श्रीमतीको नागरिकता लिएर हिजो 10 बजे लाइन बस्न जानुभएका उहाँले दिउँसो 1 बजेसम्म पनि पालो पाउनु भएन। गाउँबाट आएको 2 दिन भइसक्यो, अझै काम भएको छैन। हैरान भए उहाँले भन्नुभयो, अझै हिजोदेखि आएकाको पालो आएको छैन भन्छन्। बुढेसकालमा दुःख पाइयो, वृद्ध भत्ता लिन राष्ट्रिय परिचय पत्र अनिवार्य चाहिने व्यवस्थाले बुढेसकालमा दुःख पाएको उहाँले पीड़ा पोख्नुभयो। 2 दिनदेखि राष्ट्रिय परिचय पत्रको लाइनमा ज्येष्ठ नागरिक अन्नपूर्णको अग्रपृष्ठको समाचार हो यो। शुरू नै हुन सकेन चैते धान मिशन कार्यक्रम, कारोबारले अग्रपृष्ठमा समाचार प्रकाशित गरेको छ। सरकारले यो वर्ष सञ्चालन गर्ने भनेको चैते धान प्रवर्धन मिशन कार्यक्रम शुरू नभई आर्थिक वर्ष सकिन लागेको छ। मुलुकलाई धानमा आत्मनिर्भर बनाउने उद्देश्यले चालू आर्थिक वर्षको बजेटमा चैते धान प्रवर्धन मिशन कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ। कार्यक्रम सञ्चालन गर्न कृषि मन्त्रालयले कार्यक्रमको विस्तृत मोडालिटी तयार गरी स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पठाएको थियो, तर अर्थबाट समयमा स्वीकृत नहुँदा कार्यक्रम कार्यान्वयन हुन सकेन। पहिलो वर्ष 17,638 हेक्टर क्षेत्रफलमा धान विस्तार गर्ने गरी कृषि मन्त्रालयले कार्यक्रमको मस्यौदा तयार पारेको थियो। शुरू नै हुन सकेन चैते धान मिशन कार्यक्रम, कारोबारले अग्रपृष्ठमा खबर बनाएको छ। 17 करोड़मा बनाउने भनिएको शीत भण्डार गौचरणमा परिणत शीर्षकमा नयाँ पत्रिकाको भित्री पृष्ठमा खबर छ। सिराहाको लाहान नगरपालिका 11 पडरिया गाउँदेखि दक्षिण प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले निर्माण थालेको शीत भण्डार गौचरणमा परिणत भएको छ। पडरिया गाउँका 8 जना किसानसँग प्रति कट्टा वार्षिक 8,000 रूपियाँ भाड़ा तिर्ने गरी 30 वर्षका लागि लीजमा लिइएको जग्गाको दक्षिण पश्चिम र उत्तरतर्फ आधा भागमा बाउन्ड्री आवास कार्यालयको निर्माण अलपत्र छोड़िएपछि किसानहरूले बाउन्ड्री वाल र पिल्लरका लागि ठड्याइएको रड काटेर घर लगेका छन्। तत्कालीन भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद शाहद्वारा 11 फागुन 2075 शिलान्यास गरिएको शीत भण्डार अलपत्र छोड़िएपछि आफूहरूले जग्गाको भाड़ा मात्र होइन खेतीपाती समेत गर्न नपाएको पडरिया गाउँका किसान सुरतलाल चौधरीले गुनासो गर्नुभयो। 17 करोड़मा बनाउने भनिएको शीत भण्डार गौचरणमा परिणत नयाँ पत्रिकाको भित्री पृष्ठको खबर हो यो। सुदूरपश्चिमको विकास खर्च 11 महिनामा 41% शीर्षकमा कान्तिपुरले अर्थपृष्ठमा समाचार बनाएको छ। सुदूरपश्चिम प्रदेश सरकारले चालू आर्थिक वर्षका 11 महिनामा पूँजीगत बजेटको करिब 41% मात्रै खर्च गर्न सकेको छ। 17,02,43,60,000 विकास बजेट रहेकामा जेठ मसान्तसम्म 7,10,47,39,993 मात्र खर्च भएको प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ। सुदूरपश्चिमको विकास खर्च 11 महिनामा 41%, कान्तिपुरको अर्थ समाचार रहेको छ। बाँकेमा झन चर्कियो रगत अभाव शीर्षकमा गोर्खापत्रले भित्री पृष्ठमा खबर बनाएको छ। बाँकेमा दिनदिनै बढ़दो तापक्रमका कारण रगत अभाव झन चर्किएको छ। रेडक्रस सोसाइटीको प्रादेशिक रक्त संचार केन्द्र नेपालगंजका प्रमुख उपेन्द्र रेग्मीले अत्याधिक गर्मी र 44 डिग्रीसम्म पुगेको तापक्रमका कारण रक्तदान हुने क्रम घटेपछि रगत अभाव झनै चर्किएको रेग्मीले बताउनुभयो। बाँकेमा झन चर्कियो रगत अभाव गोर्खापत्रले भित्री पृष्ठमा खबर बनाएको छ। भवन चर्किएपछि डराउँदै पढ़ाउनु पर्ने बाध्यता शीर्षकमा गोर्खापत्रकै भित्री पृष्ठमा खबर छ। रूकुम पश्चिममा जोखिमपूर्ण अवस्थामा रहेका विद्यालय भवनमा राखेर बालबालिकाको पठन पाठन हुने गरेको छ। गत कार्तिक महिनामा आएको भूकम्पका कारण भत्किएका र चर्किएका विद्यालय भवन पुननिर्माण तथा मरमत नभएपछि जोखिमपूर्ण भवनमै बालबालिका राखेर कक्षा सञ्चालन गर्ने गरिएको छ। भवन चर्किएपछि डराउँदै पढ़ाउनु पर्ने बाध्यता गोर्खापत्रको भित्री पृष्ठको समाचार हो। कार्यक्रममा अब सम्पादकीय चुरे संरक्षण कार्यक्रम शीर्षकमा गोर्खापत्रको सम्पादकीय रहेको छ। मुलुकको भौगोलिक अवस्थितिको सन्दर्भमा हिमाल पहाड़ र तराईको विविधतायुक्त भूबनावट र सोही अनुरूपको हावापानीको विशेषतायुक्त अनुपम प्राकृतिक उपहारका रूपमा विश्लेषण गरिन्छ। पहाड़ भनेर सीधा अर्थमा पहाड़ी क्षेत्रलाई बुझाउने भए पनि महाभारत श्रृंखला र चुरे श्रृंखला पूर्व पश्चिम फैलिएका दुई महत्वपूर्ण पहाड़ी श्रृंखला हुन् र यिनका आफ्नै विशेषता छन्। करिब 4 करोड़ वर्ष पहिले हिमालयको उत्पत्तिका क्रममा नदीजन्य पदार्थहरू थुप्रिएर बनेको चुरे श्रृंखला सबैभन्दा कान्छो पहाड़ मानिन्छ। पूर्वमा भारतको ब्रह्मपुत्र नदीदेखि पश्चिममा पाकिस्तानको इन्ड्स नदीसम्म फैलिएको चुरे श्रृंखला शिवालिक क्षेत्रका रूपमा परिचित छ। हामी कहाँ पूर्वी इलामदेखि पश्चिम कञ्चनपुरसम्म 37 जिल्लामा करिब 800 किलोमिटर क्षेत्रमा फैलिएर कुल क्षेत्रफलको 12.78% ढाकेको चुरे क्षेत्र अत्यन्त कमजोर संरचनाको पहाड़ मानिन्छ। तराई मधेशबाट माथि उठेको चुरे क्षेत्र खुकुलो पत्रे चट्टानयुक्त भएको र महाभारतबाट बग्ने नदीनाला यही चुरे क्षेत्र भएर तराई मधेशतर्फ बग्ने हुँदा प्राकृतिक रूपले संवेदनशील पनि छ। चुरे क्षेत्रमा हुँदै आएको वनफडानी ढुंगा बालुवा माटोको अधिक उत्खननको दुष्प्रभाव तराई मधेशमा प्रत्यक्ष रूपमा देखिन थालेको प्रति धेरै पहिलेदेखि नै चिन्ता व्यक्त गर्न थालिए पनि अझै संरक्षण व्यवस्थित हुन सकेको छैन। चुरे संरक्षण कार्यक्रम शीर्षकमा गोर्खापत्रको सम्पादकीय रहेको छ। चुरेको विनाशमा चिन्तित समूहमाथि उपेक्षा कहिलेसम्म शीर्षकमा कान्तिपुरले सम्पादकीय बनाएको छ। ऋणको भारी शीर्षकमा अन्नपूर्णको सम्पादकीय छ। चम्चा चमत्कार शीर्षकमा नागरिकले सम्पादकीय बनाएको छ भने योग्यलाई बनाऊ बोर्ड अध्यक्ष शीर्षकमा कारोबारले सम्पादकीय प्रकाशित गरेको छ। यो सँगै कार्यक्रम अखबारको निर्धारित समय सकियो। प्रविधिमा सुरेन्द्र पौड्याललाई धन्यवाद। यसपछि कार्यक्रम अन्तर्सम्वाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।